नमस्कार, कार्यक्रम हाम्रो बोलीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म विद्या चौधरीको यो कार्यक्रममा यहाँहरूले हरेक आइतबार रातको 9 बजेको समाचारपछि यसै समयमा सुन्दै आउनु भएको छ। अधिकारको खोजी र आवाज विहीनको आवाज बन्ने हाम्रो प्रयास कार्यक्रम हाम्रो बोलीमा फेरि पनि सबैलाई स्वागत छ। हामीले देख्ने र सुन्ने यो संसार कति रङ्गीन छ, तर श्रवण दृष्टिविहीन दाजुभाइ दिदीबहिनीहरूका लागि यो संसार मौन र अन्धकार हुन सक्छ। आजको हाम्रो कार्यक्रम उहाँहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्थामाथि केन्द्रित छ। राज्यको नीति र हाम्रो समाजको दृष्टिकोण उहाँहरूप्रति कति उदार छ, आज हामी यही विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। आजको यस विशेष संवादका लागि हामीसँग हुनुहुन्छ बहिरा दृष्टिविहीन अभिभावक समाजका अध्यक्ष, डेफलाइन इन्टरनेसनल एसिया नेटवर्कका लिडर एवं अपाङ्गता राष्ट्रिय निर्देशन समितिका प्रथम उपाध्यक्ष लाक्पा नुरु शेर्पाज्यू, जसले आफै सङ्घर्ष गरेर स्पर्शको भाषाबाट यो समाजलाई आफ्नो परिचय दिनुभएको छ। लाक्पा नुरु शेर्पाज्यू, हाम्रो बोलीमा यहाँलाई हार्दिक स्वागत छ।
धन्यवाद सर, तपाईँलाई
आरामै हुनुहुन्छ?
आरामै छ भन्नु पर्यो।
हाम्रो समाजमा श्रवण दृष्टिविहीन व्यक्तिहरूको अवस्था अन्य अपाङ्गता भन्दा फरक र जटिल छ, यसलाई तपाईँले कसरी परिभाषित गर्नुहुन्छ?
अब यो श्रवण दृष्टिविहीन अपाङ्गता भनेको चाहिँ एउटै व्यक्तिमा सुनाइ र हेर्नेमा चाहिँ उहाँहरूको चाहिँ समस्या आइसकेपछि यस्तो खालको व्यक्तिहरू श्रवण दृष्टिविहीन अपाङ्गता हुन्छन्। अब हामीले हेर्दाखेरि चाहिँ हाम्रो समाजमा अपाङ्गता भएको व्यक्ति एकदमै पछाडि परेको छन् समाजमा। अपाङ्गताको भित्र पनि हेर्ने भने 10 अपाङ्गताको वर्ग भनेर अहिले नेपाल सरकारले चाहिँ छुट्याइदिएको छ। 10 अपाङ्गताको वर्गभित्र हेर्ने भने पनि सबैभन्दा पछाडि परेको श्रवण दृष्टिविहीन अपाङ्गता पर्छ, किनभने यस्तो खालको व्यक्तिले उसले लिनुपर्ने सूचना जम्मा 95% चाहिँ आँखा र कानबाट चाहिँ सञ्चारको सुविधाहरू लिन सक्छन् भने यस्ता खालका अपाङ्गता भएको व्यक्तिले चाहिँ जम्मा 5% मात्र चाहिँ लिन सक्छ। उनीहरूले चाहिँ नाकले सुन्ने, छालाले चाहिँ छाम्ने र जिब्रोको टेस्ट, 3 इन्द्रियले मात्रै काम गर्दाखेरि यस्ता खालका बालबच्चाहरू चाहिँ अझै पछाडि परेको र एकदम जटिल अवस्थामा छन् भनेर चाहिँ म भन्न चाहन्छु। हाम्रो यो बहिरा दृष्टिविहीन अभिभावक समाज, अङ्ग्रेजीमा चाहिँ यसलाई सोसाइटी अफ डेफलाइन्ड प्यारेन्ट्स भन्छ। यो चाहिँ हाम्रो विक्रम सम्बत 2062 साल काठ 7 गते स्थापना भएको, करिब अब यो 20 पुरा भइसकेको छ। हामीले चाहिँ काठमाडौँ विशेष गरेर हामीले चाहिँ केन्द्रमा चाहिँ हामीले चाहिँ काम गर्छौँ र हामीले प्रदेश स्तरमा चाहिँ अहिले हाम्रो मोरङमा चाहिँ कार्यक्रमहरू चलिरहेको अनि रूपन्देहीमा चाहिँ लुम्बिनी प्रदेशमा चलिरहेछन् भने कास्कीमा पनि हामीले अहिले नयाँ काम चाहिँ हामीले सुरु गरिरहेछौँ। हामीले चाहिँ त्यही नै अभिभावकहरूको सञ्जाल विस्तार गरेर उहाँहरूलाई नै त्यहाँ स्थानीय तहमा चाहिँ प्रदेश स्तरमा चाहिँ हामीले संस्था खोलिदिएर उहाँहरूले त्यो क्षेत्रमा चाहिँ काम गरिराख्नु भएको छ भने हामीले यस्ता खालका श्रवण दृष्टिविहीन अपाङ्गता भएको व्यक्तिहरूलाई अर्ली स्क्रिन गर्ने, सुरुमा उनीहरूको पहिचान गर्ने, पहिचान गरेपछि उनीहरूको आइडेन्टिफिकेसन, उनीहरूको परिचयहरू चाहिँ परिचय पत्रहरू हामीले चाहिँ उनीहरूलाई चाहिँ दिलाउने कामहरू, त्यसपछि विद्यालयमा चाहिँ जोड्ने कुराहरू, त्यसपछि हस्पिटलमा लगेर चाहिँ उनीहरूको चाहिँ कान र आँखाको चाहिँ चेक जाँच गर्नेहरू, त्यसपछि अभिभावकहरूलाई यसको बारेमा अवेरनेस दिने, अभिभावकहरूको क्षमता विकास गर्ने, होइन, यस्ता खालका अपाङ्गता भएको व्यक्तिको चाहिँ परिवारहरू गरिबी गरेखा मुनि भएको भएर उनीहरूलाई चाहिँ स्वरोजगार बन्नको लागि विभिन्न तालिमहरू चाहिँ हामीले दिइरहेछौँ। अहिले पनि भर्खरै हामीले अभिभावकहरूलाई सिलाइ कटिङको भर्खरै तालिम सक्यौँ, भनेपछि योभन्दा अगाडि पनि हामीले अर्ग्यानिक खेती कसरी गर्ने भन्ने तालिमहरू पनि हामीले अभिभावकहरूलाई दिइसकेका छौँ, होइन। यस्ता खालका विविध कार्यक्रमहरू गरेर चाहिँ हामीले अभिभावकहरूलाई इन्गेज गराउने र सर्वप्रथम चाहिँ यस्ता खालका बालबालिकाले पनि गर्न सक्छन्, पढ्न सक्छन् भन्ने कुरा चाहिँ हामीले अभिभावकलाई, समाजलाई, सरकारलाई चाहिँ हामीले निरन्तर रूपमा चाहिँ एडभोकेसी गर्ने काममा चाहिँ यो संस्थाले गरिरहेछ। त्यति मात्रै नभएर अहिले म आफै चाहिँ यो डेफलाइन इन्टरनेसनल एसिया नेटवर्कको लिडर भएको भएर हामीले चाहिँ नेपालमा मात्रै नभएर साउथ एसियामा मात्रै नभएर एसियामा नै हामी यस्ता खालका श्रवण दृष्टिविहीनहरूलाई चाहिँ अहिले काम गर्नको लागि हामी चाहिँ अग्रसर भएर लागिरहेको छौँ।
स्थानीय तहले सरकारले जुन अपाङ्गता भएका व्यक्तिहरूको लागि सूचनाहरू प्रवाह गर्छ, ती सूचनाहरू साँच्चीकै भन्यो भने श्रवण दृष्टिविहीन भएका व्यक्तिहरूको पहुँचमा पुगेको महसुस गर्नुभएको छ कि छैन त यहाँले?
छैन, अहिलेसम्म श्रवण दृष्टिविहीनको नजरबाट हेर्ने भने नेपाल सरकारले दिने चाहिँ जुन सूचना भनेको अहिलेसम्म 0 प्राय छन्, होइन, किनभने अहिले त हाम्रो दृष्टिविहीनको लागि पनि त्यस्ता खालको पहुँचयुक्त चाहिँ तपाईँको वेबसाइटहरू बनिसकेको छैनन्। बहिरा साथीहरूको लागि चाहिँ तपाईँको चाहिँ साङ्गीतिक भाषाहरूको नै अहिले साङ्गीतिक माध्यमबाट पनि सूचना प्रसार प्रचार त्यति धेरै भएको छैन भने त्यसमा पनि श्रवण दृष्टिविहीन भनेको चाहिँ यो जुन स्थानीय सरकार अथवा सङ्घीय सरकार प्रदेश सरकारले गर्ने जुन सूचनाहरू छन् त्यसमा प्राय शून्य नै छ भन्नुपर्छ, विशेष गरी यो जन्मजात श्रवण दृष्टिबिनको लागि। तर जो चाहिँ जन्म पश्चात भएको श्रवण दृष्टिबिनहरू छ उनीहरूले चाहिँ केही सूचनाहरू चाहिँ प्राप्त गरिरहेको छन् भन्ने कुरा चाहिँ हामीले जानकारीमा छ।
यो अवस्थाभित्र कतिपय आंशिक र कतिपय पूर्ण रूपमा प्रभावित हुनुहुन्छ होला, उहाँहरूको फरक फरक समस्याहरूलाई सम्बोधन गर्न यहाँहरूको संस्थाले कस्तो दृष्टिकोण लिएको छ?
अब यस्तो छ, हाम्रो संस्थाले चाहिँ विशेष गरेर यो श्रवण दृष्टिबिन अपाङ्गताको लागि काम गर्ने हो। श्रवण दृष्टिबिन अपाङ्गता जो हामीले काम गर्छौँ, जन्मजात विशेष गरेर जन्मजात श्रवण दृष्टिबिनहरू, त्यस्ता खालका व्यक्तिले आफ्नो कुराहरू आफै अभिव्यक्त गर्न नसक्ने अवस्थाको हुन्छन्। किनभने उनीहरूले कम्प्लिट रूपमा चाहिँ देख्न पनि सक्दैन, उनीहरूले सुन्न पनि सक्दैन, उनीहरूले सुने पनि उनीहरूले चाहिँ अर्थपूर्ण उनीहरूको सुनाइ हुँदैन। त्यसले गर्दाखेरि पनि उनीहरूलाई एकदमै जटिल अवस्था हुन्छ र उनीहरूलाई चाहिँ 24 घन्टा अभिभावकहरूले चाहिँ अभिभावक अथवा उसको चाहिँ सहयोगीले निरन्तर रूपमा हेर्नुपर्ने हुन्छ र उनीहरूको सामान्यभन्दा सामान्य दिनचर्याको कामहरू पनि अरूले गरिदिनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि यस्ता खालको अपाङ्गता भएको व्यक्तिहरूको आवश्यकताहरू धेरै छन्, यिनीहरूको फुलफिल गर्नलाई धेरै चाहिँ त्यहाँ चुनौतीहरू पनि छन्। कम्तीमा पनि एकजना हामीले चाहिँ हेर्ने मान्छे चाहिँ उनीहरूलाई राख्यो भने कम्तीमा दिनको 24 घन्टामा हामीलाई 3 मान्छे चाहिन्छ। एकजनाले 8 घन्टा हेर्दा पनि 8 × 24 गर्दाखेरि उनीहरूलाई उठ्दा सुत्दा हिँड्दा सबै अवस्थामा पनि उनीहरूलाई हामीले हेर्नुपर्ने भएर उनीहरूको चुनौती एकदमै जटिल छ। कम्तीमा हामीलाई 3 मान्छेको आवश्यकता पर्छ, नत्र भनेदेखि यिनीहरूले आफूले आफैलाई नै काम गर्ने, आफूलाई नै हिर्काउने र उनीहरूलाई चाहिँ मोबिलिटीहरूमा पनि एकदमै गाह्रो हुने, त्यसले गर्दाखेरि यस्ता खालको व्यक्तिहरूको समस्या एकदमै जटिल हुन्छन् भने अरूको अपाङ्गता चाहिँ कस्तो हुन्छ भने जन्म पश्चातको श्रवण दृष्टिबिनहरूको अवस्था चाहिँ के हुन्छ भने कतिले चाहिँ अलिअलि देख्छन्, कतिले अलिअलि सुन्छन्, होइन, कतिले चाहिँ पुरा देख्दैन तर अलिअलि अलिअलि चाहिँ सुन्छन्, कतिले चाहिँ पुरा सुन्दैन तर अलिअलि देख्छन्। भनेको त्यस्ता खालका व्यक्ति स्वयं आफैले चाहिँ केही न केही चाहिँ काम गर्न सक्छन्। उनीहरूले विद्यालय जान सक्छन्, पढ्न सक्छन्, आफ्नो दिनचर्याको काम आफै गर्न सक्छन् भने त्यस्ता खालका व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ त्यस्तै खालको चाहिँ ल्याङ्ग्वेजको चाहिँ हामीले विकास गर्नुपर्छ उनीहरूलाई। त्यसले उनीहरूलाई चाहिने एसेसिभ डिभाइसहरू त्यस्तै खालको चाहिँ हामीले चाहिँ उपलब्ध गराइदिनुपर्छ। उनीहरूलाई आवश्यक परेको बेला चाहिँ आंशिक सहयोगको पनि आवश्यक पर्न सक्छ, त्यस्तो बेला हामीले चाहिँ आवश्यकता पनि त्यो पुरा गरिदिनुपर्छ र त्यस्ता खालका व्यक्तिहरूसँग कुराकानी गर्दाखेरि अलिकति नजिक गएर कुराकानी गरिदिने, अलिकति नजिक गएर चाहिँ उनीहरूसँग सङ्केत गरेर पनि उनीहरूसँग चाहिँ कुरा गर्न सकिन्छ। तर उनीहरूको चाहिँ फरक फरक व्यक्तिको चाहिँ फरक फरक अनुसारको चाहिँ आवश्यकता पर्ने हुन्छ, त्यसले गर्दाखेरि उनीहरूको आवश्यकता अनुसारको फुलफिल गर्नलाई उनीहरूको भाषागत समस्याहरूमा चाहिँ बढी हुने भएर त्यसमा चाहिँ हामीले बढी काम गर्नुपर्ने हुन्छ। यस्ता खालका अपाङ्गताले गर्दाखेरि चाहिँ उनीहरूलाई के हुन्छ भनेदेखि आत्मनिर्भर हुन एकदमै जटिल हुने, किनभने हामी श्रवण दृष्टिबिन छौँ, श्रवण दृष्टिबिन भइसकेपछि हामीलाई पढ्नमा पनि गाह्रो हुने, स्कुल गइरहेको बच्चाले उसले चाहिँ ड्रप आउट हुने, जस्तै एउटा विद्यार्थी चाहिँ तपाईँको बाहिर स्कुलमा गएर हुन्छ तर उसले बिस्तारै चाहिँ देख्न नसक्ने अवस्था भएपछि उसले सङ्केत देख्दैन, सङ्केत नदेखेपछि ऊ स्कुल कन्टिन्यू गर्न सक्दैन। त्यस्तै एकजना दृष्टिबिन व्यक्ति स्कुल गइरहेको हुन्छ तर बिस्तारै उसको सुनाइको क्षमता चाहिँ कम हुँदै जाँदाखेरि पनि उसले चाहिँ स्कुल ड्रप आउट गर्नुपर्ने हुन्छ, किनभने दृष्टिबिन साथी व्यक्तिहरूले त सुनेर चाहिँ पढ्नुपर्ने हुन्छ, त्यस्तो कारणले गर्दा पनि उनीहरूको ड्रप आउट हुन्छ। त्यस्तो अवस्थामा हामीले म्यानेज गरिदिनुपर्छ, अलिकति अगाडि राखेर, अरू विद्यार्थीहरूभन्दा अगाडि राखेर शिक्षकहरूले अलिकति ठुलो स्वरमा बोलेर अथवा शिक्षकहरू अलिकति नजिक गएर चाहिँ तपाईँको चाहिँ सङ्केतहरू गरिदिँदाखेरि त्यस्ता खालका व्यक्तिहरूले निरन्तर रूपमा पढ्न सक्छन्। अनि अब यो जन्मजात श्रवण दृष्टिबिन अपाङ्गतासँग चाहिँ श्रवण दृष्टि मात्रै नभएर अन्य तपाईँको अपाङ्गताहरू पनि जोडेर आउन सक्छन्, जस्तै श्रवण दृष्टिबिन र अटिजम, श्रवण दृष्टिबिन प्लस यो बौद्धिक अपाङ्गताहरू पनि जोडेर आउन सक्छन्। यस्ता खालका अपाङ्गता छन् भने त एकदमै गाह्रो हुन्छ, यस्ता खालका व्यक्तिहरूलाई चाहिँ निरन्तर 24 घन्टा अरूको सहयोगको आवश्यक पर्छ। यदि उनीहरूको 24 घन्टा अरूको चाहिँ उनीहरूलाई सेवा दिन सकेन भने त्यस्ता खालका व्यक्तिहरूले चाहिँ आफूले आफूलाई हार्म गर्ने, होइन, त्यस्तो अवस्थामा हुन्छन् र उनीहरूको स्वास्थ्यदेखि लिएर उनीहरूको जीवन नै जोखिम हुने पनि अवस्थाको हुन्छ यस्ता खालका श्रवण दृष्टिबिनहरू।
तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपालको एक मात्र कार्यक्रम हाम्रो बोली। आज हामी श्रवण दृष्टिविहीन दाजुभाइ दिदीबहिनीहरूको शिक्षा र स्वास्थ्यमा पहुँच बारे विशिष्ट व्यक्तित्व लाक्पा नुरु शेर्पाज्यूसँग संवाद गरिरहेका छौँ। अहिले पनि धेरै श्रवण दृष्टिविहीन व्यक्तिहरू सरकारी तथ्याङ्क र पहिचानबाट बाहिर हुनुहुन्छ, यसलाई पहिचान गर्न के गर्नु पर्ला जस्तो लाग्छ?
अब हामीले भनिरहेको चाहिँ हामीले चाहिँ सरकारले के भनेको छ भने स्थानीय तहले यस्ता खालका व्यक्तिहरूको तथ्याङ्क राख्नुपर्छ र त्यहाँ स्थानीय तहमा जुन समितिहरू बनेका छन् यो सम्बन्धी विज्ञ मान्छेहरू राख्नुपर्छ र यस्ता अपाङ्गता सम्बन्धी जानकारी भएको विज्ञ सदस्यहरूलाई सरकारले तालिमहरूको चाहिँ निरन्तर तालिमको चाहिँ व्यवस्थाहरू गर्नुपर्छ, त्यसपछि यस्ता तथ्याङ्कहरू आउँछन्। अहिले पनि हामीसँग जति अपाङ्गता श्रवण दृष्टिबिन अपाङ्गता भएको व्यक्तिहरू जोडेका छन् उनीहरूको हामीले परिचय पत्र हेर्ने भने बहु अपाङ्गता भनेर चाहिँ दिइरहेको अवस्था छ र त्यस्ता खालको अवस्थाको अपाङ्गता अपाङ्गता भएकोलाई चाहिँ हामीले फेरि स्थानीय तहमा चाहिँ समन्वय गरेर यो खालको अपाङ्गता भएको चाहिँ श्रवण दृष्टिबिन अपाङ्गता हो, त्यसले गर्दा उनीहरूको परिचय चाहिँ श्रवण दृष्टिबिन हुनुपर्छ भनेर हामीले धेरै चाहिँ हामीले त्यसो गरेका छौँ। त्यसले गर्दाखेरि हामीले के लागेको छ भने जुन 2078 नेपाल सरकारले ल्याएको जनगणना अनुसार नेपालको श्रवण दृष्टिबिन चाहिँ 10,187 छन् भनेर भन्छन्, तर जुन व्यक्तिहरू अहिलेसम्म हामीले चाहिँ श्रवण दृष्टिबिन अपाङ्गताहरू भेट्यौँ उनीहरू सबैको परिचय पत्रमा चाहिँ के छ भने बहु अपाङ्गता छन् होइन। त्यसले गर्दा पनि हामीलाई के लाग्छ भने तथ्याङ्कमा अझै यस्ता खालको व्यक्तिहरू बढी हुन्छन् र यस्ता खालका व्यक्तिहरू जो चाहिँ जन्मजात श्रवण दृष्टिबिन व्यक्तिहरू छन् यिनीहरू चाहिँ घरभन्दा बाहिरको वातावरणमा धेरै नै कम देखिन्छ, एकाध भन्दा अरू चाहिँ देखिँदैन, किनभने यस्ता खालको व्यक्तिलाई निरन्तर रूपमा 24 घन्टा अर्काले हेरेर बस्नुपर्ने र यस्ता खालका व्यक्तिलाई बाहिर लाँदाखेरि एकभन्दा बढी चाहिँ उनीहरूलाई सहयोगीको आवश्यकता पर्ने भन्दा भएको कारणले गर्दाखेरि यस्ता खालका व्यक्तिहरूलाई सामाजिकीकरण गर्नलाई पनि एकदमै ठुलो चुनौती हुन्छ। त्यसले गर्दाखेरि सरकारले चाहिँ यस्ता खालका व्यक्तिलाई चाहिँ व्यक्तिगत सहयोगी सेवाको आवश्यकता तत्काल लागू गर्नुपर्ने अवस्था चाहिँ छ, किनभने जबसम्म एउटा परिवारले मात्रै यस्ता खालका व्यक्तिलाई चाहिँ हेरचाह गर्न सक्दैन भने यो त देशको नागरिक हो, नागरिकलाई हेर्नु त हाम्रो राज्यको जिम्मेवारी हो। त्यसले गर्दाखेरि राज्यले यस्ता खालका व्यक्तिलाई हेर्नको लागि चाहिँ व्यक्तिगत सहयोगीको आवश्यकता चाहिँ चाँडोभन्दा चाँडो सुधारो गर्नुपर्छ भनेर चाहिँ हामीले सरकारसँग जोडवार माग गरेको छौँ। त्यसले गर्दा पनि मलाई के लाग्छ भने जबसम्म हामीले स्थानीय तहमै यस्ता खालका अपाङ्गता भएको अलिकति विज्ञ मान्छेहरूलाई चाहिँ हामीले समितिमा राख्दैनौँ तबसम्म यस्ता खालका व्यक्तिहरूको चाहिँ तथ्याङ्कमा राम्रोसितले चाहिँ तथ्याङ्क आउन सक्दैनन्। जबसम्म राम्रोसितले तथ्याङ्क आउँदैन नेपाल सरकारले बनाउने योजनाहरूमा यस्ता खालका बालबालिकाहरू जहिले पनि छुट्छन्। त्यसले गर्दाखेरि जबसम्म यस्ता खालका बालबालिकाहरू छुट्छन् यिनीहरूको जिन्दगी चाहिँ जहिले पनि एउटा घरको घरभित्र पनि एउटा कोठाको सीमित भित्र चाहिँ यिनीहरू चाहिँ बाँधिएर बस्नुपर्ने, यिनीहरू थुनिएर बस्नुपर्ने र आजकल त तपाईँको भन्नुपर्दाखेरि स्लिपिङ ट्याब्लेट चाहिँ अभिभावकहरूले खुवाएर राख्नुपर्ने बाध्यकारी अवस्था छ, किनभने एकजना अभिभावकले उनीहरूलाई हेर्न सक्दैन, अभिभावकहरूले आफ्नो परिवार चलाउनको लागि बाहिर काम गर्न जानु पर्यो, निरन्तर रूपमा यस्ता खालका बच्चालाई हेरेर बस्न नसक्ने अवस्था भएको कारणले अभिभावकहरूले स्लिपिङ ट्याब्लेट खुवाएर पनि सुधार राख्नुपर्ने अवस्था छ। उनीहरूले स्लिपिङ ट्याब्लेट खुवाएर राखेन, घरमा छोडेर राख्यो, भित्तातिर हानेर ढोकातिर हानेर सामानहरू भाँचिदिएर होइन विभिन्न खालको कामहरू गरेर चाहिँ उनीहरू बसिरहेको हुन्छ भने त्यसलाई चाहिँ अलिकति निर्मूल गर्नको लागि चाहिँ अभिभावकहरूले यस्तो कुरा पनि बाँध्ने सुनेर राख्ने कुरा चाहिँ बाध्यात्मक अवस्था चाहिँ यस्ता नागरिकहरूको लागि परिरहेको अवस्था हो। यो चाहिँ हामीले तपाईँलाई भन्दा पनि एकदम दुःख लाग्दो कुराहरू हो। त्यसले गर्दाखेरि सरकारले यस्तो कुरामा चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ र सरकारले हामी जस्तो अभिभावक जो चाहिँ यस्ता खालका व्यक्तिहरूलाई निरन्तर रूपमा हेरेर बसिरहेको छ यस्ता अभिभावकहरूलाई के गर्न सकिन्छ भन्ने कुरा चाहिँ यस्ता खालका अभिभावकहरूसँग छलफल गरेर नीति निर्माण गरेर कार्यविधि बनाएर कार्यान्वयन गरेन भनेदेखि यस्ता खालका अवस्था भएको बालबालिकाहरूले चाहिँ अधिकार कहिले पनि चाहिँ पाउन सक्दैनन् र पाउनलाई एकदमै कठिनाइ छ भन्ने कुरा चाहिँ हामीलाई लाग्यो। श्रवण दृष्टिबिन अपाङ्गता भएको व्यक्ति चाहिँ 2187 चाहिँ केही चाहिँ पुरुषको चाहिँ संख्या बढी छन् भने महिलाको संख्या चाहिँ करिब 4500 हाराहारीमा चाहिँ श्रवण दृष्टिबिन अपाङ्गता भएको महिलाहरू छन् भन्ने कुरा छ। अब महिलाको अवस्था श्रवण दृष्टिबिन भएको कारणले महिलाको अवस्था त झन्झन जर्जर छ। सबैभन्दा ठुलो च्यालेन्जिङ त के हो भने उनीहरूको निरन्तर रूपमा हुने त्यो मेन्चुरेसनको कारणले गर्दाखेरि उनीहरूलाई र अभिभावकले एकदमै बढी प्रताडित, मेन्चुरेसन हुँदाखेरि उनीहरूलाई समस्या हुने, पेट दुख्ने होइन विभिन्न खालको चाहिँ उनीहरूको चाहिँ बिहेभियरहरू चेन्ज हुने त्यस्तो अवस्थामा त्यसलाई ह्यान्डल गर्न नसकेर अभिभावकलाई पनि एकदमै ठुलो चुनौती छ र त्यस्ता खालका महिलाहरूलाई पनि एकदमै चुनौती छ र त्यस्ता खालका महिलाहरूलाई चाहिँ कुनै बेला हामीले बाहिर हस्पिटल लानु पर्यो, कुनै सामाजिकीकरण गर्नु पर्यो होइन, कुनै विद्यालय चाहिँ लानु पर्यो, विभिन्न कार्यक्रममा लानु पर्यो भने उनीहरूले त्यहाँको वातावरणको बारेमा नबुझ्दाखेरि उनीहरूको वातावरणको बारेमा बुझाउनु नसक्दाखेरि त्यहाँको चाहिँ उनीहरूले चाहिँ अस्वाभाविक उनीहरूले चाहिँ व्यवहारहरू देखाउने, उनीहरू उफ्रिने, चिच्याउने, कराउने र आफूले लगाएको लुगाहरू समेत चाहिँ उनीहरूले चाहिँ च्यात्ने र आफ्नो सहयोगी आफ्नो आमा बुवा उसलाई सहयोगी गर्ने व्यक्तिहरूको पनि लुगाहरू च्यात्ने होइन अनि आफूले आफूलाई हान्ने टेबलहरू चाहिँ बजाउने त्यस्ता खालको बिहेभियरहरू गर्छन् अनि महिलाहरूले झन् बाहिर लाँदाखेरि त अब कति अवस्थामा के हुन्थ्यो भने यस्ता खालको बच्चाहरूलाई बाहिर लग्यो तपाईँको छेउमा चाहिँ लुगा चाहिँ उमेर पुगेको 18-19-20 वर्ष पुगेको चाहिँ किशोरीले चाहिँ तपाईँको चाहिँ लुगा ब्रान्ड बुढुङ चाहिँ च्यातिने होइन अनि अरूको लुगा चाहिँ लगाइदिनु पर्ने त्यस्तो खालको अवस्थाहरू पनि चाहिँ सिर्जना भएको अवस्थाहरू छ। भनेपछि जबसम्म हामीले यस्ता खालका व्यक्तिहरूको चाहिँ यो स्पर्श संचारको माध्यमबाट सानैबाट अर्ली इन्टरभेन्सन गरेर हामीले यस्ता खालका बालबालिकाहरूलाई जबसम्म विद्यालय लगेर अभिभावकलाई शिक्षा दिएर हाम्रो समाजलाई शिक्षा दिएर परिवारलाई शिक्षा दिएर जबसम्म हामीले चाहिँ यिनीहरूको बारेमा चाहिँ हामीले इन्गेज गराउँदैन उनीहरूलाई बुझाउँदैन तबसम्म चाहिँ यस्ता खालका एकदमै जटिल खालको समस्याहरू तर यो समस्याहरू बाहिर समाजमा देखिँदैन तर यो चाहिँ घरभित्रको एउटा कोठाभित्रको चाहिँ एकदम भयावह समस्या चाहिँ यस्तो अवस्थामा छ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन कार्यान्वयनमा छ तर राज्यबाट प्राप्त सेवा सुविधा र सामाजिक सुरक्षा भत्ताबाट तपाईँहरू कतिको सन्तुष्ट हुनुहुन्छ नि?
अब यस्तो छ, नेपालमा जुन नेपाल सरकारले दिने सामाजिक सुरक्षा भनेको ब्ल्याङ्केटको आधारमा छ, सबैलाई बराबर दिने भनेको छ। यहाँ करोड अरबपतिको अपाङ्गता भएको व्यक्तिले पनि त्यही सामाजिक सुरक्षा भत्ता पाउँछ, कुनै अलिकति हुने खानेले पनि त्यही खालको सामाजिक सुरक्षा भत्ता पाउँछ, र जसले चाहिँ तपाईँको दुई दिनको दुई छाक खाना हस्पिटल जान होइन र विद्यालयसम्म पनि जान नसक्ने अवस्थाको अपाङ्गता भएको व्यक्तिले पनि त्यही सामाजिक सुरक्षा भत्ता पाउँछ। अहिले हाम्रो जस्तो पूर्ण अशक्त अपाङ्गता भएको व्यक्तिले जम्मा 4,000 रुपियाँ महिनाको चाहिँ यो सामाजिक सुरक्षा भत्ता पाउँछ भने 4,000 रुपियाँ सामाजिक सुरक्षा भत्ताले के गर्ने यस्ता खालको बालबालिका चाहिँ? करोड अरबपतिको लागि त्यो पैसा केही पनि होइन, तर जो चाहिँ एकदमै गरिब दिनमा चाहिँ तपाईँको दुई छाक खान नसक्ने व्यक्तिको लागि यो पैसाले पुग्दैन। त्यसले गर्दाखेरि हाम्रो सरकारसँग अहिले बन्ने अब भत्तालाई पनि जुन सरकारले चाहिँ एक हिसाबमा अहिलेको नयाँ बनेको सरकारले एक हिसाबमा जाने भन्ने कुरा चाहिँ आइरहेको छ। हाम्रो कुरा चाहिँ के हो भने जो धनी अथवा जो चाहिँ गर्न सक्ने अवस्थाको छ त्यस्ता खालको व्यक्तिलाई अपाङ्गता भएको कारणले उनीहरूलाई पनि धेरै समस्या हुन्छ पारिवारिक हिसाबमा। त्यस्ता खालको व्यक्तिलाई उनीहरूले गरेको व्यापार व्यवसाय रोजगारमा उनीहरूलाई प्रोत्साहन गर्ने होइन, अनि जसलाई चाहिँ आवश्यक परेको छ त्यस्ता खालको व्यक्तिलाई चाहिँ उसको आवश्यक परेको अनुसारले चाहिँ उसलाई सामाजिक सुरक्षा भत्ता व्यक्तिगत सहयोगी त्यस्ता खालको सामाजिक सुरक्षा भत्ता लिएर आउनुपर्छ भन्ने चाहिँ हाम्रो माग छ सरकारसँग। किनभने एउटा सामान्य परिवारलाई दिनको दुई छाक खाएर एउटा कोठामा बस्नलाई कम्तीमा पनि काठमाडौँ जस्तो ठाउँमा केही नभने महिनाको 25,000-30,000 रुपियाँ लाग्ने गरेको छ। अझै विद्यालय लानु पर्यो भने त्यस्ता खालको व्यक्तिलाई अझ बढी खर्च लाग्छ। बरु जो निडी छ त्यस्ता खालको व्यक्तिलाई धेरै पैसा दिने र जो चाहिँ काम गरिरहेको छन् उनीहरूको अभिभावकहरू छन् भने उनीहरूको रोजगारमा छ भने बरु उनीहरूलाई अरूले 20 वर्षमा चाहिँ रिटायर हुन्छ भने उनीहरूलाई 18 वर्षमा रिटायर गराइदिऊ 15 वर्षमा रिटायर गराइदिऊ होइन। अनि जसले चाहिँ व्यापार व्यवसाय गरिरहेको छ उनीहरूको अभिभावकहरूले भने त्यस्तो व्यापार व्यवसाय गर्ने व्यक्तिहरूको लागि केही कर छुटको व्यवस्था गरिदिऊ, सामाजिक सुरक्षा भत्ता नगदै लिनुपर्छ भन्ने छैन होइन। यस्तो खालको कार्यक्रमहरू पनि चाहिँ हामीले सरकारले जोडेर ल्याइदियो भने सरकारले जुन अहिले चाहिँ नागरिकहरूलाई दिइरहेको सामाजिक सुरक्षा भत्ताले जसलाई आवश्यक पर्छ उसलाई बढी जान्छ, जसले आवश्यक पर्दैन उसले लिँदैन, तर आवश्यक उसलाई के हुन्छ भने अभिभावकहरूलाई उनीहरूलाई व्यक्तिगत सहयोगीको आवश्यकता हुनसक्छ त्यस्तो खालका बच्चाको लागि, र त्यस्ता खालका अभिभावकहरूले जुन उनीहरूले चाहिँ रोजगारी गर्दछन् व्यवसाय गर्दछन् त्यसमा चाहिँ सरकारले केही चाहिँ त्यही मूल्याङ्कन गरेर त्यो साइडतिर चाहिँ अलिकति हेरिदियो भने सामाजिक सुरक्षा दिने तरिका पनि सरकारले फरक गरेर ल्याइदियो भने अनि त्यसमा चाहिँ अलिकति सबैजना चाहिँ सबै वर्ग चाहिँ लाभान्वित हुन्छ भन्ने हामीलाई लागेको।
शिक्षा र स्वास्थ्यमा समावेशी भनिए पनि व्यवहारमा कति पहुँच पुगेको छ? विशेष गरी स्वास्थ्य परीक्षण वा उपचारमा जाँदा भोग्नु पर्ने मुख्य शास्ति के हुन्?
अब सरकारले समावेशी शिक्षा पनि भन्छन् अहिले विशेष शिक्षा पनि भन्छन्, तर हाम्रा खालका बालबालिकाहरू अहिले पनि तपाईँको चाहिँ केही औँलामा गर्ने बालबालिका बाहेक अहिले पनि तपाईँको चाहिँ विद्यालयमा चाहिँ भर्ना भएको अवस्था छैन। भर्ना भए पनि उनीहरूले राम्रो क्वालिटी एजुकेसन पाउने वातावरण छैन, यो खालको जनशक्तिको अभाव छ नेपालमा। अहिले पनि यस्तो खालको दक्ष जनशक्ति नेपालमा छैन भने पनि हुन्छ हामीले होइन। त्यसले गर्दाखेरि शिक्षाको कुरा धेरै टाढो छ यस्तो खालको बालबालिकाको लागि। अब स्वास्थ्यको लागि के छ भने यिनीहरूको स्वास्थ्य परीक्षण गर्नु जाँदाखेरि यस्तो खालको बालबालिकाले स्वास्थ्य परीक्षण गर्न नै एकदमै जटिल अवस्था छ, किनभने उनीहरूले न भनेको सुन्छ न केही गरेको देख्छ। त्यसले गर्दाखेरि उनीहरूसँग सञ्चार गर्न नै एकदम गाह्रो भएको भएर विशेष गरेर यो स्वास्थ्य कर्मीहरूसँग पनि समय एकदमै कम हुने, एकजना मान्छेलाई चाहिँ तपाईँको 2-3 मिनट भन्दा बढी टाइम दिन नसक्ने पनि अवस्था छ। त्यसले गर्दाखेरि यस्तो खालको बालबालिका चाहिँ बिहेभियर हेर्नुपर्छ हामीले। उनीहरूलाई चाहिँ एक दिनभरि लाग्न सक्छ, दुई दिनभरि लाग्न सक्छ, 3 दिन पनि भन्दा पनि बढी लाग्न सक्छ यस्ता खालको व्यक्तिहरूको चाहिँ स्वास्थ्य उपचार गर्नको लागि। जबसम्म स्वास्थ्य कर्मीहरूले यस्ता खालको अपाङ्गताको बारेमा बुझ्दैनन्, उनीहरूलाई यो खालको कुरा हामीले बुझाउँदैनौँ, तबसम्म यस्ता खालका व्यक्तिहरू स्वास्थ्यको पहुँचभन्दा बाहिर छन्। अहिले हामीले केही काम चाहिँ यौन तथा प्रजनन अपाङ्गता भएको व्यक्तिको यौन तथा प्रजननमा पनि हामीले चाहिँ काम गर्ने प्रयास गरिरहेको छौँ। काम गर्दै जाँदाखेरि यस्ता खालका जुन श्रवण दृष्टिविहीन अपाङ्गता अटिजम होइन अलिकति पूर्ण अशक्त अपाङ्गता भएको अटिजम पूर्ण अशक्त अपाङ्गता भएको बौद्धिक पूर्ण अशक्त अपाङ्गता भएको यो चाहिँ बहु अपाङ्गता भएको र पूर्ण अशक्त अपाङ्गता चाहिँ भएको चाहिँ यो शारीरिक अपाङ्गता भएको व्यक्तिहरूसँग चाहिँ अझै पनि एकदमै ठुलो चुनौती चाहिँ हामीले देखेको छौँ। अब यसमा चाहिँ हामी जस्तो चाहिँ ओपिडिजहरू जो चाहिँ यस्ता खालका व्यक्तिहरूसँग काम गर्छन् र सरकार र अन्तर्राष्ट्रिय दात्री निकाय हामी सबै सरकारहरू निकायहरू चाहिँ मिलेर चाहिँ यसमा काम गर्नुपर्छ, काम गरिसकेपछि मात्रै यसको चाहिँ रिजल्ट राम्रो आउँछ भन्ने चाहिँ हामीलाई लागेको छ।
रोजगारीका अवसरहरू अहिले न्यून छन्, के राज्यले श्रवण दृष्टिविहीन व्यक्तिको क्षमता अनुसार रोजगारी सिर्जना गर्न सकेको छ?
अब यो श्रवण दृष्टिविहीन जन्मजातको हिसाबमा हेर्ने हो भने त हाम्रो अब यो रोजगारको कुरा चाहिँ धेरै टाढाको कुरा, अघि हामीले भन्यौँ शिक्षाबाट धेरै टाढा स्वास्थ्यबाट धेरै टाढा भनेपछि रोजगार भन्ने कुरो त अब यो अहिले हामीले कल्पना भन्न अलिक परेको कुरा, तर जन्म पश्चात भएको साथीहरूले अहिले पनि हामीले चाहिँ काम गरिरहेको छ। कोही चाहिँ शिक्षक हुनुहुन्छ, कोही चाहिँ कर्मचारीहरू हुनुहुन्छ होइन, उनीहरूले आफ्नो हिसाबमा चाहिँ काम गरिराख्नु भएको छ। कतिले चाहिँ विभिन्न तालिमहरू लिएर चाहिँ विभिन्न खालको चाहिँ यो पर्यटन सम्बन्धी कार्यक्रमहरूमा पनि उनीहरूले चाहिँ लाइसेन्सहरू लिएर बस्नु भएको छ। तर सरकारको के छ भने अरू कर्मचारीहरूलाई पनि गर्ने विभाग त्यस्तै र श्रवण दृष्टिविहीन अपाङ्गताहरूलाई गर्ने पनि त्यस्तै खालको अवस्थाहरू छन्। त्यसले गर्दा अघि मैले भने उस्ता खालकालाई सामाजिक सुरक्षा भत्ता बाहेकको अर्को सामाजिक हिसाबले अर्को तरिकाले उनीहरूलाई जोड्नुपर्छ। जस्तै श्रवण दृष्टिविहीन अपाङ्गता भएको व्यक्तिहरूले जागिर खान्छ भने अरूले 20 वर्षमा रिटायर हुन्छ भने उनीहरूले 15 वर्ष रिटायर गर्नुभयो, उनीहरूले चाहिँ कुनै व्यवसाय गर्छ भने उनीहरूलाई चाहिँ सरकारले दिने करहरूमा छुट दिने होला, उनीहरूलाई चाहिँ जुन यो चाहिँ यो बिउ बुजीहरूको आवश्यक पर्छ त्यतातिर लगानी गरिदिने होला, होइन त्यस्ता खालका कार्यक्रम हामीले जोड दिनुपर्छ, उनीहरूको क्षमता अनुसारको हामीले दिनुपर्छ। हाम्रो अहिले चाहिँ के छ भने अपाङ्गता भएको अभिभावक भनौँ होइन, अपाङ्गता भएको व्यक्तिको अभिभावकहरूलाई चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ एउटा सामान्य धुप बनाउने, एउटा सामान्य चाहिँ तपाईँको चाहिँ सिलाइ कटिङको बाहेक त्योभन्दा माथि हाम्रो चाहिँ अहिले हाम्रो कार्यक्रमहरू उठ्न सकेको छैन। अब हामीले चाहिँ पछि चाहिँ हामीले के गरेको छ भने बारिस्ताको तालिमहरू दिने हामी कोसिस गरिरहेको छौँ। बारिस्ताको तालिम मात्रै होइन, बारिस्ता काम दिएर हामीले चाहिँ उनीहरूलाई चाहिँ त्यहाँ स्वरोजगार बनाउन पनि हामी चाहिँ त्यो अभियानमा अहिले हामी लागिरहेछौँ होइन। अब हाम्रो त्यो कार्यक्रम पनि हाम्रो चाँडै सुरु हुन्छ र सरकारले पनि यस्ता खालका अपाङ्गताको लागि पनि हामीसँग सहकार्य गरेर यस्ता खालको कार्यक्रम ल्यायो भने उनीहरूलाई रोजगार दिने एउटा कुरा, अर्को सामाजिक सुरक्षा भत्ता पनि उनीहरूलाई रोजगार भइसकेपछि सामाजिक सुरक्षा भत्ताको त्यति आवश्यक परेन, त्यो गर्दाखेरि उनीहरूको हाम्रो देशको नागरिक पनि हामीले आफैले स्वरोजगार बनाउन सक्छौँ भन्ने चाहिँ हामीलाई लाग्यो।
तपाईँ सुन्दै हुनुहुन्छ रेडियो हाम्रो बोली कार्यक्रम मार्फत हामी लाक्पा नुरु शेर्पाज्यूसँग श्रवण दृष्टिविहीन व्यक्तिहरूको रोजगारी र आत्मसम्मानका विषयमा छलफल गर्दैछौ। यो संवाद उहाँहरूको अधिकार सुनिश्चित गर्न निकै महत्वपूर्ण छ। अहिले अपाङ्गताको परिचय पत्र दिने र सेवा दिने काम स्थानीय तहबाट भइरहेको छ, गरिरहेको छ स्थानीय तहले। स्थानीय सरकारले वर्गका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा कस्तो परिवर्तन ल्याउनु पर्ला जस्तो लाग्छ यहाँलाई?
पहिलो कुरा हामी स्थानीय तह र त्यहाँ काम गर्ने चाहिँ हाम्रो व्यक्तित्वहरूले सोच्नुपर्ने के हो भने यी अपाङ्गता भएको व्यक्ति पनि नेपाल सरकारको राज्यको नागरिक हुन्, पहिलो कुरा, पहिलो नम्बर एक नम्बर नागरिक हुन्। दोस्रो नम्बर, यस्ता खालका व्यक्तिलाई पनि अवसर दियो भने अन्य व्यक्तिले सर उनीहरूले काम गर्न सक्छन् भन्ने कुरा हामीलाई दोस्रो नम्बरमा चाहियो। हामीलाई अर्को कुरा, जुन हामीसँग चाहिँ यो समाजमा भएको चाहिँ यो अपाङ्गता भन्ने बित्तिकै हेर्ने नजर फरक छ, नकारात्मक नजर छ, यिनीहरूले केही पनि गर्न सक्दैन, यिनीहरू चाहिँ अपाङ्गता हुन् भन्ने नजर छ, त्यसलाई पहिला हटाउनु पर्यो होइन। त्यसले गर्दाखेरि हामीले स्थानीय तहले यस्ता खालको अपाङ्गता हुने बित्तिकै उसले परिचय पत्र लिने बित्तिकै उसले स्वास्थ्य लिएको छ कि छैन, उसले स्वास्थ्य चेक जाँच गर्न पाएको छ कि छैन, त्यो स्थानीय तहले उसलाई बुझ्नु पर्यो। पाएको छैन भने के कारणले बुझेको छैन भनेर उसले चाहिँ त्यहाँको स्थानीय स्वास्थ्य चौकीमा चाहिँ उसले चाहिँ सहजीकरण गरिदिनु पर्यो। त्यसपछि अपाङ्गता परिचय पत्र लिनै आउँदाखेरि चाहिँ यो बच्चालाई स्कुल भर्ना गरेको छ कि छैन, स्कुल पढाएको छ कि छैन, स्थानीय सरकारले त्यो पनि हेरिदिनु पर्यो, किनभने त्यो त स्थानीय सरकारको चाहिँ नागरिक हुन्, त्यो नागरिकलाई चाहिँ त्यहाँ विद्यालय गएको छैन भने केही कारणले गएको छैन, आवश्यकता के छ त्यहाँ चाहिँ विद्यालयमा भौतिक संरचनाको आवश्यकता छ कि जनशक्तिको आवश्यकता छ कि त्यहाँ स्थानीय तहको चाहिँ हेडमास्टरले चाहिँ उसलाई भर्ना लिएको छैन कि अपाङ्गता भएकै कारणले गर्दाखेरि, अथवा घरदेखि विद्यालयसम्म आउने उसलाई वातावरण चाहिँ राम्रो छैन कि, उसलाई गाडीको सुविधा छैन कि, रोडको सुविधा छैन कि भन्ने कुरा, यस्तो कुरामा चाहिँ स्थानीय सरकारले हेर्नुपर्छ, न कि यो अपाङ्गता भनेको चाहिँ हाम्रो सामाजिक सुरक्षा भत्ता खाने मात्रै हुन्, यो अपाङ्गताले केही पनि गर्न सकेनन् भन्ने खालको यस्तो नकारात्मक सोचबाट चाहिँ हामी पछाडि हट्नुपर्छ भन्ने मेरो स्थानीय सरकारले सुझाव।
दुर्गम भेगका श्रवण दृष्टिविहीन व्यक्तिहरू स्थानीय तहको सेवाबाट अझै पनि वञ्चित भएको देखिन्छ, सुनिन्छ, आफ्नो सेवा सुविधाको बारेमा जानकारी नै लिन सक्नु हुँदैन। उहाँहरू समक्ष राज्यको पहुँच पुर्याउन स्थानीय जनप्रतिनिधि स्थानीय सरकारलाई यहाँको सुझाव के छ?
अब अघि पनि मैले भने स्थानीय सरकारले पहिलो सुरुमा जो अपाङ्गता भएको अथवा नभएको नागरिक छ त्यो सबै हामी हाम्रो नागरिक हो भनेर सरकारले बुझ्नु पर्यो। अपाङ्गता भएको नभएको व्यक्तिको जति अधिकार छ अपाङ्गता भएको व्यक्तिको अधिकार पनि त्यति नै छ। त्यो कारणले गर्दाखेरि जुन अपाङ्गता भएको व्यक्तिले पढ्ने माध्यम हुन्छ, दृष्टिविहीन साथीहरूले ब्रेलबाट पढ्छ भने स्थानीय सरकारले ब्रेलको व्यवस्था गर्नु पर्यो, ब्रेल पढाउन सक्ने जनशक्तिको व्यवस्था गर्नु पर्यो। बहिरा र श्रवण दृष्टिविहीन अपाङ्गता छ भने उनीहरूलाई साङ्केतिक भाषाको चाहिँ व्यवस्था गर्नु पर्यो, साङ्केतिक भाषाको जनशक्तिको व्यवस्था गर्नु पर्यो र तपाईँको चाहिँ श्रवण दृष्टिविहीन अपाङ्गतालाई स्पर्श सञ्चार माध्यमबाट पढाउने चाहिँ जनशक्तिको व्यवस्था गर्नु पर्यो। यो मात्र नभएर उनीहरूलाई आवश्यक पर्ने सहयोगीहरूको पनि व्यवस्था गर्नु पर्यो, किनभने उनीहरूलाई विद्यालय ल्याउन लानलाई र विद्यालयमा हुँदाखेरि पनि उनलाई आवश्यक पर्ने व्यक्तिगत सहयोगी पनि त्यो कक्षामा चाहिँ तपाईँको चाहिँ स्कुलमा चाहिँ उनीहरूले चाहिँ उपलब्ध गराइदिनु पर्यो स्थानीय सरकारले। त्यो गरिसकेपछि उनीहरूले त्यो पढिसकेपछि उनीहरूलाई रोजगारको व्यवस्था गर्ने हो कि अरू अन्य व्यक्ति सोचेर चाहिँ उनीहरूलाई पनि स्थानीय सरकारले त्यसको व्यवस्था गर्नु पर्यो। अब जुन संघीय सरकारले दिएको जो व्यक्तिको परिवार अपाङ्गता छ, गरिबी छ, उसको परिवारमा कोही पनि छैन, त्यस्ता खालका व्यक्तिलाई त्यही उनीहरूको स्थानीय तहमा पुनर्स्थापन गर्नको लागि उनीहरूलाई कोठा खोजेर हुन्छ अथवा घर बनाइदिएर हुन्छ, उनीहरूलाई सहयोगी सहितको चाहिँ त्यहाँ चाहिँ राख्ने व्यवस्था चाहिँ स्थानीय सरकारले गरिदिनुपर्छ। किनभने अब उच्च हिमाली भेगमा बस्ने नागरिकलाई काठमाडौँको सहरमा ल्याएर राख्नुलाई गाह्रो हुन्छ, सबैजनालाई एक ठाउँमा चाहिँ एउटा केन्द्रमा थुपार्न पनि मिल्दैन, त्यसले गर्दा ऊ जुन ठाउँमा छ, जुन समाजमा छ, जुन भाषा उसले छ, जुन चाहिँ कल्चरमा ऊ रमाउँछ त्यही ठाउँमा चाहिँ उसलाई त्यो पुनर्स्थापन गर्नुपर्छ र त्यो पुनर्स्थापन गर्नको लागि चाहिँ स्थानीय सरकारले त्यसमा चाहिँ सबै जिम्मेवारी लिनुपर्छ र स्थानीय सरकारले मात्रै सक्दैन भने उसले चाहिँ प्रदेश सरकार, सङ्घीय सरकार, त्यहाँको स्थानीय बुद्धिजीवीहरू, समाजसेवीहरू, त्यहाँको व्यापारीहरू सबैसँग चाहिँ हातेमालो गरेर यस्ता खालका व्यक्तिहरूको लागि चाहिँ स्थानीय सरकारले काम गर्नुपर्छ भन्ने मेरो चाहिँ
त्यसमा सरकार र सरकारवाला निकायलाई यहाँको अन्तिम सन्देश के छ?
मेरो चाहिँ हाम्रो सरकारलाई के सन्देश छ भनेदेखि जुन हामीले युएनसिआरपिडीमा हामीले हस्ताक्षर गरिसकेको छौँ, हामी एउटा पक्ष राख्छ भइसकेको छौँ, युएनसिआरपिडीले दिएको अधिकार अक्षर चाहिँ हाम्रो पालना हुनु पर्यो र पालना गराउनु पर्यो। नेपाल सरकारले कुनै पनि बाहनामा यो बाहना त्यो बाहनामा म यो चाहिँ गर्न सक्दिनँ भनेर सरकारले पन्छिने अवस्था छैन। त्यही अनुसारको चाहिँ हाम्रो अपाङ्गता ऐन 2074 बनेको छ, नियमावली 2077 बनेको छ, त्यो अनुसारले चाहिँ नेपाल सरकारले काम गर्नु पर्यो, आफ्नो नागरिकलाई चाहिँ त्यो अनुसारले अधिकार प्रदान गर्नु पर्यो भन्ने मेरो सुझाव।
धन्यवाद छ। आदरणीय श्रोता वृन्द, आजको यो 30 मिनट कसरी बित्यो पत्तै भएन। लाक्पा नुरु शेर्पाज्यूको गहन अनुभव र उहाँले स्पर्श मार्फत समाजलाई दिनुभएको सन्देशले आज हामी सबैको मन छोएको छ। श्रवण दृष्टिविहीन हाम्रा दाजुभाइ दिदी बहिनीहरूले दया होइन समानता र सम्मानको हात खोजिरहनु भएको छ। उहाँहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता हुनुपर्छ। यो उहाँहरूको मात्र होइन हाम्रो परिवारको, हाम्रो समाजको र राज्यको पनि उत्तिकै दायित्व हो। आजको यो विशेष संवादमा आफ्नो अमूल्य अनुभव बाँडी दिनु भएकोमा अध्यक्ष लाक्पा नुरु शेर्पाज्यूलाई म विद्या चौधरी र रेडियो नेपाल कार्यक्रम हाम्रो बोलीको तर्फबाट एकदमै धेरै भन्दा धेरै आभार व्यक्त गर्दछौ। साथै आजको यो कार्यक्रमलाई प्राविधिक रूपमा सजाएर यहाँहरू समक्ष पुर्याएर साथ दिनुहुने प्राविधिक मित्र लक्ष्मण विष्टलाई पनि एकदमै धेरै भन्दा धेरै धन्यवाद। आदरणीय श्रोता, आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नबिर्सिनु होला। त्यसको लागि यहाँहरूले फोन गर्नुपर्ने हुन्छ 0142117216 र 736। त्यसै गरी इमेल मार्फत पनि यहाँहरूले आफ्ना सल्लाह सुझावहरू दिन सक्नुहुनेछ। इमेल ठेगाना रहेको छ hamrobolli.radionepal@gmail.com। यही भन्दै आफ्ना स्पर्शहरूमा प्रेम र अधिकारको भाषा खोज्दै रहनुहोला। म विद्या चौधरी र रेडियो नेपालको सम्पूर्ण टिम यो कार्यक्रमबाट बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।
मनको आँखाले संसारलाई हेर्छौ, विश्वासले टेकी हामी अघि बढ्छौ। गाह्रो सारो जस्तो हुन्छ, हिम्मतले अघि बढ्छौ, समाजमा केही गर्छौ। गाह्रो सारो जस्तो हुन्छ, हिम्मतले अघि बढ्छौ, समाजमा केही गर्छौ। मनको आँखाले संसारलाई हेर्छौ, विश्वास देखी हामी अघि बढ्छौ। गाह्रो सारो जस्तो हुन्छ, हिम्मतले अघि बढ्छौ, समाजमा केही गर्छौ। गाह्रो सारो जस्तो हुन्छ, हिम्मतले अघि बढ्छौ, समाजमा